नमस्कार। बद्लिन्दो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बद्लिन्दो नेपाली जीवनशैलीबारे छलफल गर्ने कार्यक्रम समृद्धिको यात्राबाट साथी शारदासँगै म श्रीधरको
कार्यक्रम समृद्धिको यात्रामा हामी झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविर आसपासका गाउँ र शहरको जीवनशैलीमा देखिएको परिवर्तनको कुरा गर्छौं। फैलदै गएको सिप्र क्षमताले बढ़ाएको आर्थिक समृद्धि र प्रगतिका कुरा गर्छौं। हरेक शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने कार्यक्रमको आजको अंकमा तपाईंलाई हार्दिक स्वागत छ।
आज हामी प्लास्टिकका सामग्रीको प्रयोग, यसका बेफाइदा र यसको विकल्पमा अप्नाइएको कायदाले पुर्याएको फाइदा बुझ्छौं। प्लास्टिक प्रयोग विरूद्ध झापा र मोरङ क्षेत्रमा बढेको जनचेतनाले सामाजिक परिवर्तन नै ल्याएको छ।
प्लास्टिकले चाहिँ धेरै असर गर्दोरहेछ, हानिकारक गर्दोरहेछ। यस्तो जमिनलाई पनि माटो बिगार्दोरहेछ। यस्तो रुखपातहरूलाई पनि यस्तो जराहरूलाई यो गर्ने असर गर्दोरहेछ।
प्लास्टिकका सामग्रीको व्यापार र अवस्थाका बारेमा प्लास्टिक सामग्री विक्रेतासँग कुराकानी सँगै प्लास्टिक प्रयोग निरुत्साहित गर्न भुटानी शरणार्थी र स्थानीयलाई दिएको सपिङ ब्याग बनाउने तालिमबाट उपलब्धि पनि हेर्छौ।
कमसेकम दिनमा 400-450 मतलब ब्याग बनाउन सक्ने भन्दाखेरि त एउटा ब्याग सिलाएको 50 पैसा हुँदाखेरि 250 रुपियाँ आउने भयो। भनेपछि यो चाहिँ मतलब ठिक छ भन्ने आधारमा हामीले तालिम चाहिँ सुरु गर्यौँ।
सपिङ ब्याग बनाउने तालिमबाट स्थानीय महिलाले गरेको उपलब्धि र उनीहरूमा बढेको आत्मविश्वासको कुरा पनि बुझ्छौ। अहिले चाहिँ भुटानी शरणार्थी शिविर आसपासका केही गतिविधि।
दुईजना भुटानी शरणार्थी युवा लामो समय हात मिलाएर विश्व रेकर्ड कायम गर्ने तयारीमा जुटेका छन्। बेलडाङ्गी 2 शरणार्थी शिविर सेक्टर ए छाप्रो नम्बर 61-62 20 वर्षीय डिकमान गुरूङ र बेलडाङ्गी 3 शरणार्थी शिविर सेक्टर E3 छाप्रो नम्बर 22 22 वर्षीय निलहरी उप्रेती यो तयारीमा लागेका हुन्। उनीहरूले गएको 17-19 जुलाईसम्म अभ्यासको रूपमा 52 घण्टा नियमित हात मिलाएका थिए। उनीहरूले आउँदो 7 डिसेम्बरदेखि 10 डिसेम्बरसम्म कम्तीमा 72 घण्टा हात मिलाई त्यसको भिडियो रेकर्ड लन्डनमा रहेको गिनिज विश्व रेकर्डको कार्यालयमा पठाउने बताएका छन्। उनीहरूले उभिएर नछुटाई हात मिलाएको नियमित रूपमा अनुगमनको काम इलाका प्रहरी कार्यालय दमक, उद्योग वाणिज्य संघ दमक र बेलडाङ्गी शरणार्थी शिविर व्यवस्थापन समितिले गरिदिने भएका छन्। झापा दमक रेडक्रसको कार्यालयमा कार्यक्रम हुनेछ। गिनिज विश्व रेकर्डमा यसअघि 42 घण्टासम्म हात मिलाइएको रेकर्ड छ।
दशैंको अवसरमा विदा भएका भुटानी शरणार्थी शिविरका कार्यालयहरू गएको मंगलबारदेखि खुलेका छन्। 10 दिनदेखि बन्द रहेका कार्यालयहरू खुलेपछि तिनमा शरणार्थी सेवाग्राहीको चाप बढेको छ। दशैं विदापछिका दिनमा जन्म, बिहे र मृत्यु जस्ता व्यक्तिगत घटनाको दर्ता र सहायता सम्बन्धी काम लिएर पुग्ने शरणार्थीको संख्या अरू समयको भन्दा बढेको छ। अघिपछि दिनको 50 हाराहारीमा शरणार्थी सेवाग्राही पुग्ने शरणार्थी समन्वय इकाइमा दशैंपछि दिनको कम्तीमा 70 शरणार्थीले सेवा लिइरहेको बेलडाङ्गी 2 शरणार्थी शिविरका शिविर सुपरिवेक्षक सुरेन्द्र थापाले जानकारी दिनुभयो।
बड़ा दशैं र दीपावलीको अवसर पारेर भुटानी शरणार्थी शिविरमा विभिन्न कार्यक्रमहरू भइरहेका छन्। बेलडाङ्गी 1 शरणार्थी शिविरको युवा मैत्री केन्द्रले अस्ति बुधबार रक्तदान सहित शुभकामना आदान प्रदान कार्यक्रम गर्यो। कार्यक्रममा 12 शरणार्थी युवाले रक्तदान गरेका थिए। कार्यक्रममा युवा मैत्री केन्द्रका कलाकारहरूले नाचगान प्रस्तुत गरेका थिए।
रेडियो कार्यक्रम समृद्धिको यात्राको आजको यात्रा प्लास्टिक प्रयोग विरूद्ध झापा र मोरङ क्षेत्रमा रहेका भुटानी शरणार्थी र स्थानीयमा बढेको चेतना र भएको परिवर्तनको चर्चा गर्दै सुरु गरौं।
प्लास्टिक हावामा तैरिन्छ, पानीमा बग्छ, माटोमा पुरी गए युगौंसम्म जस्ताको तस्तै रहन्छ। सबभन्दा पीर त खेतीपाती गरेर जीविका धान्नेहरूलाई। मोरङ शनिश्चरे 1 सीता कुमारी राई।
जरा चाहिँ त्यो प्लास्टिकमा पर्यो भने कोहीले त्यो फस्टिँदैन, ती बरु मरेर जान्छ। त्यो हामीले जे लाउँछौँ होइन, सागसब्जी भयो, अब धानको जरा पऱ्यो, त्यो प्लास्टिकमा पऱ्यो भने पनि त्यो तिनैमा मर्छ। अब तल माटोमा जरा जानु पाए पो फस्टिन्छ, अन्त प्लास्टिकमा पऱ्यो भने त्यसबाट हामीलाई धेरै नै हामीलाई क्षति नै पुर्याएको छ। यो माथि यो सिभिलबाटै पैनीमा खालि बगाइदिन्छ है, प्लास्टिक जति सबै यतै नै आउँछ। हामी अहिले पो पानी छैन, पानी हुँदाखेरि सबै यतै आउँछ। फोहोर मैला त्यति हामीलाई चाहिँ एकदम पुरै हामीलाई क्षति नै पुर्याएको छ यो प्लास्टिकले चाहिँ। यस्तो मधु गुर्खाको यस्तो केटी हामीले यसरी जतै फाल्नु हुँदैन, एक ठाउँ जमाएर डराइदिनुपर्छ हामीले नै पनि।
हो, प्लास्टिकले माटो र बिरुवा बीचको ठाउँ लियो भने बिरुवाका जराले मल पानी भेट्दैनन् र किक्रिक्क पर्दै सुकेर मर्छन्। प्लास्टिकले पुर्याएको हानिको यति कुरा त सीता कुमारीले भोगेरै थाहा पाउनु भएको हो।
यो प्लास्टिकहरू त अब हाम्रो बारीमा, हाम्रो अब करस बारी, अब हाम्रो घुरेनतिर पस्यो भने, त्यो प्लास्टिक पुरै छ भने त्यो प्लास्टिकमाथि माटो हुन्छ है, त्यो माटोमाथि हामीले खेती गर्छौँ नि त, त्यो माटो कति हुन्छ प्लास्टिकमाथि? कति पनि हुँदैन। जरा चाहिँ त्यो अब प्लास्टिकमा बस्छ, त्यो भित्र जरा अब माटोमा पस्नु पाएन, अनि त्यो भएर चाहिँ एकदम क्षति नै पुर्याउँछ। अब फुलीलाई पनि त्यो लातै मान्छेले पनि अनुभव पाइँदो रहेछ।
प्लास्टिक जमिन मुनि खानीबाट निकालेर प्रयोग हुन थालेको छ दशक पुग्दैछ, तर सस्तो र सजिलो भएरै हो संसारभरि नै प्लास्टिकको प्रयोग कति हो कति छ। मानव प्लास्टिक बिना जीवन चल्न पनि मुस्किल छ, तरै पनि यसको बढ्दो प्रयोगले पर्यावरण बिगार्छ भन्ने चेत मानिसहरूले आफै भोगेर रेडियो वा अरू कसैले भनेको सुनेर अनि कतिपयले पढेर थाहा पाउँदै गएका छन्। झापा दमक तीन बेलडाङ्गी कि पार्वती मगर।
इन्भाइरोमेन्टको लागि चाहिँ एकदम खतरा हो, हानिकारक पनि हो, यसको प्रयोग घटाइराखेको छौँ होइन। जस्तै रेली नदे पनि होइन, एफएममा भनेको कुराले हामीहरू सचेत भएका छौँ, अनि यहाँ अब साइन बोर्डहरू टाँसिदिएको छ बाटो बाटोमा, त्यही हेरेर भए पनि अलिकति सचेत रहनुपर्ने रहेछ भन्ने कुरा बुझियो होइन। पोस्टरहरू पनि टाँसेको छ, पोस्टरहरूमा प्लास्टिक ब्याग इज रेस्ट्रिक्टेड भनेको छ। त्यहाँ चाहिँ अब त्यहाँ चाहिँ के रहेछ अरे भन्दाखेरि, अब त्यो एरियामा चाहिँ अर्थात् यहाँ यतिमा चाहिँ प्लास्टिक बोकेर नहिँडौँ होइन, प्लास्टिक प्रयोग नगरौँ, प्लास्टिक भनेको एउटा इन्भाइरोमेन्टलाई हानिकारक पनि हो, अनि त्यो प्लास्टिक भनेको कुहिँदैन, डढाउँदा जल्छ, तर वातावरण पोल्युसन बढी आउँछ, त्यही भएर चाहिँ यो प्लास्टिकको चाहिँ यहाँ अब प्रयोग नगरौँ भनेर चेतना आइरहेछ।
वीरमाया सुब्बा एकजना सर्वसाधारण महिला हुनुहुन्छ, तर उहाँलाई प्लास्टिकले पर्यावरणमा पुर्याउने क्षतिको बारेमा धेरै थाहा छ, तर उहाँले यी सबै कुरा अरूका मुखबाट सुन्नुभएको हो। उहाँ तरकारी किन्न बजार जाँदा घरबाटै कागजको झोला बोक्न भुल्नुहुन्न।
प्लास्टिकको साटो अहिले एउटा गत्ताको यो झोला बोक्नु भन्नुहुन्छ सबैले, त्यही नै बोक्छु। खासै गरी म चाहिँ अब त्यस्तो मिटिङ हुँदैन, कता कता नै गइनँ होइन, तर अब अरूले भनेको अब प्रतिनिधिहरूले अरू मिटिङमा गएर आउनेहरूले भने प्लास्टिकले चाहिँ धेरै असर गर्दोरहेछ, हानिकारक गर्दोरहेछ, यस्तो जमिनलाई पनि माटो यस्तो माटो बिगार्दो रहेछ, यस्तो रुखपातको रुखपातहरूलाई पनि यस्तो जरा जराहरूलाई यो गर्ने असर गर्दोरहेछ, यस्तो रुख बिरुवाहरूलाई यसरी के अरे त्यसको जरा जान नपाएपछि रुखपातहरू यसरी के अरे बढ्नु नपाउँदो रहेछ, त्यो नभएपछि पानीहरू पनि सुक्छ अरे, अनि माटो पनि बिग्रिन्छ अरे, अनि त्यसै त्यो प्लास्टिक डढायो भने त्यो प्लास्टिकको धुवाले चाहिँ आफ्नो स्वास्थ्यलाई पनि हानि गर्छ अरे। त्यसले गर्दाखेरि यसो सम्झ्दाखेरि हुनु पनि हो, त्यो प्लास्टिकको धुवा एकदमै नराम्रो, एकदमै त्यसको कडा धुवा हुन्छ, त्यसले गर्दा असर चाहिँ गर्छ नि जस्तो लाग्छ मलाई पनि। अनि हिजो आज हामी त्यस्तो झोला अहिले बोकेको छुइनौँ, हामीहरू यसो बजार सजार कता कता जाँदाखेरि एउटा गत्ताको झोला बोक्छौँ।
झापा र मोरङका भुटानी शरणार्थी शिविरमा त प्लास्टिक प्रयोगमा कडाइका साथ रोक लगाइएको छ। रेडियोले त्यही भन्यो, छलफल बैठकमा त्यही सुनियो, प्रतिनिधिहरू त्यही सुनाउँछन्, होर्डिङ बोर्डहरूमा पनि त्यही लेखिएको छ। बेलडाङ्गी दुई शरणार्थी शिविरका भुटानी देवी प्रसाद निरौला।
जुन कागजको झोला लिएर जान्छौँ, किनभने अब जुन केम लेभलमा प्लास्टिक हानिकारक छ, प्लास्टिक प्रयोग नगर्नु भनेर पहिले घोषणा गरेको थियो, र त्यसो गर्दाखेरि हामी प्लास्टिक लाँदौँ। किनभने प्लास्टिक यदि कसैले लगेको भेट्यो सिएमसी माने सिडब्ल्युटीबाट भने उहाँहरूलाई अलिकति थोरै मात्रामा केही जरिमाना गर्ने चलन छ।
प्लास्टिक खासमा अहिले सबैको टाउको दुखाइको विषय बनिरहेको छ। सरकारी र अरू सङ्घ संस्थाले प्लास्टिकले पर्यावरणमा पुर्याउने असरबारे चेतना गराउने काम गरेका छन्। दमक नगरको समाज कल्याण विभागका प्रमुख डम्बर बराल।
हाम्रो नगरपालिकाको सहरी क्षेत्रमा विगत वर्षहरूमा यो प्लास्टिक झोलाको प्रयोग चाहिँ अत्याधिक मात्रामा थियो। अब अन्य विभिन्न सहरहरूमा पनि यो यसको चाहिँ प्रयोगमा नियन्त्रण गर्ने, प्रयोगकर्ताहरूलाई निरुत्साहित गर्ने, विक्रेताहरूलाई पनि निरुत्साहित गर्ने कार्यक्रम अन्य सहरहरूमा पनि बढ्दै जाँदाखेरि दमक नगरपालिका क्षेत्रमा पनि अन्य सङ्घ संस्थाहरूको पनि सहयोग र नगरपालिकाको पनि सहकार्यमा चाहिँ हामीले विशेष कार्यक्रमै अभियानकै रूपमा सम्पन्न गर्यौँ। त्यसमा चाहिँ विभिन्न विद्यालयहरू को पनि सक्रिय सहभागिता, विभिन्न सङ्घ संस्थाको पनि सक्रिय सहभागिता थियो, र त्यो अभियानकै उपलब्धि भनौँ हालसम्म धेरै नियन्त्रण भइसकेको छ, र अहिले हाम्रो सहरी क्षेत्र बजारी क्षेत्रमा फेरि फाटाफुटा केही त्यस्तो झोलाहरू प्रयोगमा आएको भन्ने पनि सुन्नमा आएको छ, र अस्ति भर्खरै वाणिज्य सङ्घसँग पनि कुरा हुँदा अब फेरि यसको चाहिँ अलिकति अनुगमन र यसलाई चाहिँ अलि कडाइका साथै अब नियन्त्रण गर्नुपर्छ भन्ने कुरामा चाहिँ हाम्रो छलफल भइरहेको छ अहिले।
प्लास्टिकले जैविक पर्यावरणीय जीवन चक्रलाई नमज्जासँग गर्छ, जमिनको अम्लीयपन बढाउँछ, उब्जनी घटाउँछ, तर यसको प्रयोग पुरै रोक्न पनि त कठिन छ। लुगामा लगाउने टाँक, गर्भनिरोधक कन्डम, चाउचाउ र बिस्कुटका खोल, लेख्ने डट, रेडियो, टिभीका सेट, आखिर सबै प्लास्टिकै प्लास्टिक, अनि यसको फाइदा भन्दा बेफाइदा धेरै, तर यसको प्रयोग एउटा खास हदसम्म रोक्न मानिसहरूमा जागरण चाहिँ बढिरहेको छ।
प्लास्टिकको प्रयोग कम गर्ने त एउटा पक्ष भयो, तर प्रयोग गरिसकेपछि गर्नुपर्ने व्यवस्थापनको कुरा चाहिँ महत्वपूर्ण छ। किनभने हामीले प्रयोग गर्ने धेरै सामान प्लास्टिकबाटै बनेका छन्, यिनीहरूलाई पूर्ण निषेध गर्नु व्यावहारिक पनि छैन। यो सँगै प्लास्टिकका सामान व्यवसायको रूपमा पनि विकास भइराखेको छ। झापा दम्बकमा मात्र महिनाको 10 लाख रूपियाँ हाराहारीको प्लास्टिक सामग्रीको कारोबार हुन्छ। यसबाट कम्तीमा 3 दर्जन परिवारको खाइजीविका चलेको छ। सञ्जय कुमार जैसवाल दमकका एकजना प्लास्टिक सामग्रीका व्यापारी, 30 वर्षदेखि चलेको उहाँको व्यापारमा तामा, पित्तल र फलामका भाँडा बर्तनसँगै महिनामा 20,000 रूपियाँ हाराहारीका प्लास्टिक सामग्री बिक्छन्। प्लास्टिकका सामग्रीको व्यापार र अवस्थाबारे व्यापारी सञ्जय कुमार जैसवालका कुरा सुनौ।
बाटा बाल्टी चाहिँ थियो 10-15 वर्ष अगाडि, यता त्यसपछि यता 4-5 वर्षदेखि चलन थालेको चाहिँ प्लेट र बटुकाहरू चाहिँ पछि चलन थालेको। त्यही त अब जस्तै प्लेट भयो प्लास्टिक होइन, बटुका भयो, ग्लास भयो, थर्मसहरू भयो, थर्मस त प्लास्टिकहरू भित्र त सिसाइ नै हुने हो, बाहिर खोल मात्रै प्लास्टिक हो। कप प्लेट भयो प्लास्टिकै भयो हुन्छ, दिशा त्यो पट भयो, आरी भयो, बाल्टी भयो, मग भयो, जग भयो।
बिक्री भयो भने सामान पोको पारेर दिने, सामान हालेर दिने झोला पनि प्लास्टिकै
हुन्छ त्यो पनि।
तपाईँकोमा बिक्री कस्तो छ अहिले प्लास्टिक सामग्रीको?
मोटामोटी हामी महिनाको यहाँ झर्दै भने त 15-20 हजार बेच्छौँ।
तपाईँकोमा त अरू धेरै सामग्रीमा प्लास्टिक पनि मिसाएर बेच्नुहुन्छ?
हजुर त्यही हो, अरू अरू आइटम मिलाउँदा त्यो पनि कुनैलाई चाहिन्छ भने लगिदिने त हुने।
प्लास्टिकको बढी चाहिँ के बिक्छ यहाँ?
प्लास्टिकको बेसी भनेको त बाटा बाल्टिन, लुगा धुन, यसो लुगा धुन बाटा चाहिन्छ, पानी बोक्न बाल्टिन चाहिन्छ, जग मग प्रायः बिक्ने चाहिँ त्यही हो। अनि थालबटुका राख्ने, सब्जी राख्ने स्ट्यान्ड, डाली स्ट्यान्ड त्यस्तै हो, सब्जीहरू राख्ने, किचनमा चाहिने सामानहरू चाहिँ बेसी बिक्ने हो प्लास्टिक मात्रै चाहिँ।
कुनै घरमा प्लास्टिकका मात्रै भाँडा बर्तन चलाउँछु भन्दा पनि पुग्ने आइटम होला न कि?
अलिकति यसो हुन्छ नि त, भाँडा कुना त अब आगोमा बसाउनु त काम दिँदैन प्लास्टिक त होइन त। यसो थालबटुकामा बाल्टा बाल्टीमा त चाहिने चिज नै हो त्यो चाहिँ।
मतलब प्लास्टिक बिना भान्सा पुरा हुँदैन, भान्सा कोठा
नहुन सक्दैन भन्दिनँ म, हुन पनि सक्छ। किनभने अब तपाईँको अहिले जुन प्लास्टिकले गर्दा तपाईँको अहिले धेरै रोग भयो, रोगी अहिले हुने कारण पनि प्लास्टिकमा मेटेरियल तपाईँको केमिकलले गर्दा धेरै रोगी भइरहेको छ। अहिले मान्छेलाई धेरै बुझक्कर भइरहेको छ, त्यो 100% प्लास्टिकै भन्नुपर्छ कि किचनमा नभई नहुने चिज त हो कि, तपाईँ नगर्दा पनि हुने आइटम चाहिँ नहुने नै हुन्छ भन्ने पनि छ।
प्लास्टिक बिना जीविका चल्दैन भन्ने चाहिँ होइन?
होइन होइन, त्यस्तो छैन केही पनि। प्लास्टिकको बाल्टी युज गर्नुपर्छ भने छैन नि, सिल्भरको पनि बाल्टी छ नि, पित्तलको पनि बाल्टी छ नि, टिनकै बाल्टी पनि छ, स्टिलको बाल्टी पनि छ नि। अब तपाईँ प्लास्टिकको अलिक सस्तो पर्छ मान्छेलाई, मिनिमम क्वालिटीको अलिकति के हुन्छ भने मान्छेलाई पैसा अनुसारको चिज चाहिने हो। अब सिल्भरको लानु 400-500 पर्छ, अब प्लास्टिकको लाँदा 150-150 पाइन्छ। कम्ती कम गर्ने, कम्ती रोजगार पैसा आउनेले, आम्दानी हुनेलाई त काम दिएन नि त सिल्भरको बाल्टीले त, उसको गजीमा 400 रुपियाँ छ, अरू थाम्नु पनि किन्नु छ त 150-100 रुपियाँमा त प्लास्टिक बाल्टी किन्नु पर्यो त्यसले गर्दा मात्रै।
जस्तो तपाईँले 15-20 हजार रुपियाँको अरू सामानसँगै महिनामा प्लास्टिक सामग्री बिक्री गर्दा कति जति फाइदा होला?
10% हो, 10%को हिसाबले हामीले लाग्छ, प्लास्टिकमा 10% लाग्छ।
यो आउँछ चाहिँ कहाँबाट?
यो यसको उत्पादन तपाईँको नेपालको चाहिँ प्लास्टिक प्राय छ, जम्मै नेपालकै 100% तपाईँको 90% नेपालको प्लास्टिक हो। एउटा काठमाडौँ बनिन्छ, एउटा तपाईँको विराटनगर बनिन्छ, एउटा बिरगन्ज बनिन्छ, 3 फ्याक्ट्री छ। अब अहिले नयाँ नयाँ त थाहा छैन, पुरानो मात्रै छ 3 जेम प्लास्टिक, बागमती प्लास्टिक र पर्दी प्लास्टिक, डिलर छ विराटनगरमा। बागमतीको त विराटनगर बनिन्छ, जेम चाहिँ काठमाडौँ बनिन्छ, प्रदीप त त्यसरी हामी बेच्दैनौँ। पहिला चाहिँ अलिकति क्वालिटी कम्तीले गर्दा अहिले चाहिँ राम्रै भएको छ।
तपाईँ र म बसेर कुरा गरिरहेको कुर्सी पनि प्लास्टिकै
प्लास्टिकै छ।
कति लगानी छ तपाईँको प्लास्टिकमा यहाँ?
प्लास्टिकमा हामी 40-50 हजार रुपियाँ लगाउँछौँ, 40,000-50,000 त्यस्तै हुन्छ लगानी, धेरै आउँछ त्यो पनि। अझै पनि त हामीले त जर्किन ड्रमहरू त राखेको छैनौँ, त्यो त अझै धेरै आउने हो। 40 वटा ड्रममा एउटा बोरा, हात्तीवटा जस्तो बोरा भरिन्छ, त्यो तपाईँको 300 रुपियाँ गोटा पर्छ एउटा कुरो, त धेरै आयो नि त, त्यो थोरै पैसामा धेरै आउने सामान हो,
सस्तो
सस्तो।
कति समयसम्म टिकाउ हुन्छ त सामान्यतया यहाँ बिक्री हुने प्लास्टिक?
मोटामोटी न पछारो जसले हो भने 1-1.5-2 वर्ष जान्छ, पछारो हुन्छ कसरी केही लागेन, घाम पानी त यसो छ, घाम पानीले त केही टाउको दुखाइ छैन कि, पछारेन भने चाहिँ 1.5-2 वर्ष केही भन्नाले। अब के हुन्छ भने बाल्टी पानी छ, एक बाल्टी पानी छ, अनि हातबाट कहीँबाट छोटो अरे, हातबाट चिप्ल्यो अरे, त्यो त 2 टुक्रा भयो नि,
फुटिहाल्छ
फुट्छ फुट्छ।
प्लास्टिकको एउटा फाइदा चाहिँ यसलाई फेरि पुनः प्रयोग गर्न सकिन्छ कि?
सकिन्छ, यो तपाईँको कवारीमा जान्छ, उनीहरूले फेरि फ्याक्ट्रीमा गएर रिसाइक्लिङ गरेर बनाएर बेच्छ,
बारम्बार प्रयोग हुन सक्यो,
सकिन्छ सकिन्छ। त चाहिँ
तपाईँको पसलमा म तमाम खाले प्लास्टिकका सामग्री देखिरहेको छु, धेरै खाले। सुरु सुरुमा त यी सबै चिज आउँदैन थियो कि?
आउँदैन थियो, पहिला बाटा बाल्टी मग जग मात्रै थियो, झोला त जमानैदेखिको हो। अहिले तपाईँको जम्मै प्लेट बटुका हो, जम्मै आउन थाल्यो, गिलास पनि आउन थाल्यो, गिलास पनि पहिला थिएन, अहिले यता 2-4 वर्ष गिलास सिलास आउन थाल्यो।
प्लास्टिक अहिले प्रयोग घट्दो अथवा बढ्दो के छ?
अहिले जनसङ्ख्याले गर्दा बढ्दो, आयस्रोत कम्ती छ, मान्छेको आयस्रोतले गर्दा हुने हो, आयस्रोत कम्तीले गर्दा सस्तो चाहिने मान्छेलाई, कस्टमरलाई पनि।
अहिले चाहिँ प्लास्टिक कम खपत गर्ने, प्रयोग कम गर्ने भनेर विभिन्न किसिमका प्रयासहरू भएका छन्। विभिन्न संघ संस्थाहरूले प्लास्टिक घटाउँ भनेर अनेक कार्यक्रमहरू गर्छन्। त्यसले तपाईँहरूलाई के प्रभाव पारेको छ?
हामीलाई यस्तो छ, त्यसमा यो बाटा बाल्टी अहिलेसम्म त्यस्तो केही छैन, त्यो भनेको झोलाले मात्रै हो। झोलाले गर्दा हो तपाईँको खेती बिगार्ने, यताउति बिगार्ने। यो यिनीहरू चाहिँ आइटम बाटा बाल्टी भनेको तपाईँको कवारीवालाले देख्नु बित्तिकै लान्छ टुटफुट। उनीहरूले त्यसै तपाईँले फ्याल्नु भयो भने उनीहरूले बोकेर लाने। यो चाहिँ तपाईँको प्लास्टिक बिलिँदैन अरे, यो त तपाईँको बाटा बाल्टी चाहिँ जम्मै फ्याक्ट्रीमा बिलिन्छ, त्यसले केही बिगार गर्दैन। त प्लास्टिक बाटा बाल्टीमा चाहिँ खेतीबारीलाई बिगार गर्ने चिज होइन यो चाहिँ। यो चाहिँ नबिलिने गर्दा प्लास्टिकको झोला, कालो झोला जुन आयो नि, त्यो नबिलिनेले गर्दा तपाईँको म्यानमारको परेको त्यो हतपत्ती बोकेर लाने पनि उनीहरूले लगेनन्। अब 20 किलो बनाउनु लागि थ्रो ढुलो उतो चाहिन्थ्यो। यो त तपाईँको एकैछिन अहिले तपाईँलाई यी छोड्दियो भने अहिले कहिले लान्छ उनीहरूले, कवरेहरूलाई लान्छ। यो रेसलिङ हुने चिजले गर्दा तपाईँको यो यसमा किन बिगार छैन।
प्लास्टिक भारतबाट चाहिँ कतिको आउँछ यहाँ बिक्रीको लागि?
आउँदैन त मोटामोटी तपाईँको यस्तोमा खेलौनामा चाहिँ भन्न सकिनँ, बाटा बाल्टिनमा चाहिँ त्यस्तो इन्डियाबाट आउँदैन इन्डियाबाट। किनभने नेपालमा तपाईँ 3-4 राम्रो राम्रो फ्याक्ट्री छन्, उनीहरूको राम्रो चिज बनाइरहेको छ, त्यसले गर्दा इन्डियाबाट मोटामोटी आउँदै।
दमकको बजारमा प्लास्टिकका सामान किन्नका लागि आउने उपभोक्ता चाहिँ कहाँ कहाँका? यहीँ दमकै कि बाहिर?
होइन, लोकलै हुन्छ। अहिले यसो छ, अहिले तपाईँको जनसङ्ख्याले गर्दा जहीँ त्यहीँ दोकान छ, कुना काप्चामा दोकान छ। पहिला पो कहीँ तपाईँको गौरीगञ्ज गौरादोको मान्छे आउँछ, अहिले तपाईँ गौरादोमा खोज्नुहुन्छ 30 दोकान पाउनुहुन्छ, 25 दोकान पाउनुहुन्छ। किराना दोकानले सो त बाल्टी बाल्टी राखिरहेको छ, पहिला थिएन। मतलब हाम्रो त भाँडा लाइनको चिज हो, बाटा बाल्टी भाँडा लाइनको चिज हो नि त। अनि किराना दोकानले त किराना दोकानमा त भाँडा लाइनको चिज भएन नि त्यो त। र पनि त्यो अब 10-15% आउँदै छ भने किन छोड्ने भनेर उनीहरूले राखेको। त्यसले गर्दा अहिले तपाईँको लोकल मान्छेले मात्रै लाने त यहाँको, जहाँ जानुहोस् त्यो दोकानमा जम्मै दोकानमा पाइन्छ भने हार्डवेयरमा पनि राखेको छ। अहिले जहीँ त्यहीँ पाउने आइटम यिनीहरू त्यस्तो बाहिरकै कस्टमर आउँछ र लान्छ भने अहिले त नसोचे पनि हुन्छ। हामीले
झापा र मोरङ क्षेत्रमा मात्रै होइन प्लास्टिकका सामग्रीको प्रयोग जहीँ तहीँ बढ्दछ, तर प्रयोग भइसकेपछि गर्नुपर्ने व्यवस्थापनतिर समयमै ध्यान नदिने हो भने पर्यावरणीय रूपमा यसको असर दीर्घकालसम्म रहने पक्का छ। प्लास्टिकका भाँडा बर्तनको तुलनामा कम गुणस्तरका प्लास्टिकका झोलाहरूको प्रयोग वातावरणीय रूपमा ज्यादै चुनौतीपूर्ण बन्दै गएको छ। त्यसैले यस्ता सामग्रीको उत्पादन र प्रयोगमा विभिन्न सामाजिक संघ संस्था र सरकारी स्तरबाटै नियन्त्रणका प्रयास पनि भइरहेको छ। यसलाई विभिन्न ठाउँमा चलाइएका कागजका झोला बनाउने तालिमले सघाएको पनि छ। भुटानी शरणार्थ र स्थानीयलाई लक्षित गरी गएको मागदेखि लघु उद्यम विकास कार्यक्रमले मोरङको शनिश्चर्यमा शरणार्थ र स्थानीय महिलालाई यस्तै तालिम दिएको छ। तालिम पाएकाहरूलाई गरिखाने नयाँ सिपले आत्मविश्वास पनि बढाएको छ।
यो भन्दा पहिला हामीलाई यस्तो तालिम आएको थिएन। अब अहिले शिविरको अब बस्तीको यसरी मिलाएर राखेकोमा यसरी हामीले सँगै गर्नु पनि पाएको थिएन पहिला काम। अहिले हामी साथीहरू अब दुईपट्टिका साथीहरू एकै ठाउँमा बसेर काम गर्नु पाउँदा हामीलाई धेरै खुसी लागेको पनि छ। अझ यो भन्दा पनि अझै अरू पनि थप अझै तालिमहरू आयो भने हामी गर्ने पक्षमा नै छौँ, गरेर पनि हामी देखाउने छौँ। अहिले यो सोपिन ब्यागहरू अब सिलाउँदैछौँ, यो पनि अब हामीले काम गर्दैछौँ। र अझै पनि योभन्दा पनि अरू अरू चल्ने खालको आयो भने अझै हामी गर्नेछौँ, सिक्नेछौँ।
मोरङको शनिश्चर्य शरणार्थी शिविर सेक्टर A4 छाप्रो नम्बर 50 कि अनिता तामाङको उद्यमी बन्ने धोको पूरा भएको छ। शरणार्थी शिविरको बाक्लो बसाईमा घर परिवारको गर्जो टार्न उहाँलाई कागजी झोला बनाउने तालिमले ठूलो गुण लगायो। शरणार्थीलाई मात्रै होइन, यस्ता सिपले स्थानीयको जीवनमा पनि ठूलो परिवर्तन ल्याइदिएको छ। मोरङ उर्लाबारीका कमल पौडेल:
त्यतिखेर हामीले बजार जाँदा त्यो पहिला तालिम दिएको झोलाहरू पनि बोकिन्छ, नभए अर्को नअर्को झोलाहरू यस्तोहरू चाहिँ बोकेर हिँड्ने गरेको छौँ। पोलिथिन लाने गरेको छौँ बजार जाँदाखेरि, भएको पनि ल्याएर हामीले चाहिँ फ्याल्नु साटो डढाइदिन्छौँ सबै। त्यसले चाहिँ त्यो प्लास्टिकलाई चाहिँ जति राखे पनि नकुहिने भयो। त्यो खेतमा जति फ्यालिएको प्लास्टिक हुन्छ त्यो कहिल्यै कुहिँदैन, त्यो भनेर त्यसलाई चाहिँ हटाएर हामीले चाहिँ डढाउन थालेको छौँ। त्यसमा चाहिँ अब हामीले भनेअनुसार सुनेअनुसार धेरै त्यो प्लास्टिकले असर गर्छ अरे, जे सामानहरू त्यसबाट ल्याइन्छ नि त्यसमा धेरै दिन त्यो प्लास्टिक राख्यो भने त्यसले असर गर्छ अरे भन्ने चाहिँ कुरा हामीले त्यस्तो बुझेर चाहिँ अहिले त्यसलाई हटाउनु खोजेर चाहिँ जति चाउचाउ खोलहरू हुन्छ फाल्टु प्लास्टिकहरूबाट केही सामानहरू ल्याएको हुन्छ बजारबाट त्यसलाई चाहिँ डढाउने प्रयोग गरेको छौँ। सकेसम्म हामीले प्लास्टिक नल्याउने, त्यसबाट केही कुराहरू नल्याउने, आफै झोलाहरू होइन लिएर जाने, त्यसरी चाहिँ हामीले गर्न थालेको छौँ।
सिप मान्छेका लागि जीवन जत्तिकै अनिवार्य र वजनदार सम्पत्ति हो। भुटानी शरणार्थी र स्थानीय बासिन्दालाई यस्तो सम्पत्ति विस्तार गर्न सहायता संस्थाहरू क्रियाशील छन्। शनिश्चर्यमा लघु उद्यम विकास कार्यक्रमले पोहोर शरणार्थी र स्थानीय महिलालाई कागजी झोला बनाउने सिप सिकायो। 2 हप्ताको तालिमपछि स्थानीय वन्दना चौलागाईलाई गरिखाने आत्मविश्वास बढेको छ।
यो चाहिँ अब जो शिविर आसपासको चाहिँ अब हाम्रो घरहरू भएको कारणले गर्दाखेरि उहाँहरू मार्फतबाट चाहिँ अब वरिपरिबाट हामीले क्याम्प छेउछाउकोलाई पनि समेट्नु पर्छ भनेर चाहिँ समेट्नु भयो हो होइन त्यही भएर हामीले नाम टिपायौँ अनि अब हाम्रो नाम पनि भयो अनि हामीले त्यही भएर तालिम पनि लियौँ तालिम लिएर अब हामीलाई फाइदा नै भयो अब सिप सिक्यौँ होइन सिप अब आफ्नो सिप भनेको कसैले पनि खोजेर लान सक्दैन अब गर्न सक्दाखेरि हुन्छ अलिकति हामीले बजार खोज्न सकेको छैन अब त्यो झोलाहरू उत्पादन गर्नु भने फाइदै छ प्लास्टिकले अब कति हाम्रो वातावरणलाई असर पारिराखेको छ त्यो प्लास्टिक हटाएर यो झोला प्रयोग गर्न पाएदेखि चाहिँ राम्रो हुन्थ्यो त्यो हटा हट्यो भने चाहिँ झन् राम्रो हुन्छ हामीलाई झन् अब हामीले सिकेको यो सिप चाहिँ सदुपयोग गर्न पाउँछौँ
तालिम लिएर काममा लागेका महिलाको सिपले गाउँघरमा कागजी झोलाको प्रयोग बिस्तारै बढाएको छ वन्दनाले त कहिलेकाहीँ आफन्तलाई दिने र बेच्ने पनि गर्नुभएको छ आफूले बनाएका यस्ता कागजी झोला
मैले 6 रुपियाँ गोटाले दिएँ अब अलिक हामीलाई फाइदा थोरै मात्रै भयो कच्चा पदार्थ 20 रुपियाँ 22 रुपियाँ मिटर ल्याउनुपर्छ अनि धागो लाग्छ एउटा टोटा धागोलाई 5 रुपियाँ 6 रुपियाँ पर्छ त्यसले अब 5 वटा जति झोला सिउँछ काट्नु पर्यो यसलाई फिताले अब इन्ची टेपले नाप्ने कत्रो साइजको बनाउने अब एउटा 12x14 हुन्छ हामीले चाहिँ त्यस्तै मात्रै सिलायौँ होइन 12x14 मात्रै सिलायौँ ठुलो खालको मात्रै अनि जेब्रा स्टाइलको सिलायौँ हामीले सानोबाट चाहिँ हामीले सिएको छैन त्यही गरेर अनि हामीले कैँचीले कपडा काटे जस्तै गरेर काट्यौँ अनि अब मिसिनमा सिलाएर तयार गरेको हो अब अहिले त फिनिसिङ राम्रै नै हुँदैछ हामीसँग
पूर्वका सहरहरूमा धमाधम प्लास्टिक विरोधी अभियान चलिरहेको छ इलाम बजारमा त्यहाँको वाणिज्य संघले प्लास्टिक झोला बोकेर हिँड्नेलाई जतिसुकै बेला 200 रुपियाँ जरिमाना असुल छ दमक र इटहरीमा पनि नगरपालिकाहरूले प्लास्टिक नबोक्न चेतावनी ढाँचाका सूचना जारी गरिरहेका छन् यस्तो अवस्थामा प्लास्टिकको विकल्पको रूपमा वातावरण मैत्री कागजका झोला बोक्ने निदोसाथ शरणार्थी र स्थानीय महिलालाई एकट्ठा गरेर कागजी झोला बनाउने तालिम दिएको बताउनुहुन्छ लघु उद्यम विकास कार्यक्रमका संयोजक राजन केसी
दमक नगरपालिका उर्लाबारी इचहरी जुन यो पूर्वका भेका मध्ये एरियाहरूमा प्लास्टिक हटाऊ आन्दोलन जुन एउटा चाहिँ छ त्यसमा चाहिँ अनि फेरि एकातिर प्लास्टिक हटाऊ भन्ने अनि अर्को चाहिँ एउटा प्लास्टिकको विकल्पमा झोलाको लागि एउटा नयाँ एउटा मेटेरियल पनि आयो त्यो मेटेरियललाई हेर्दाखेरि चाहिँ ल अब त्यो मेटेरियलबाट यहाँका महिला दिदीबहिनीहरूले आफैले सिलाएर ब्याग बनाउँदाखेरि प्लास्टिकलाई चाहिँ रिप्लेस गर्न सक्छ भन्ने खालको कुरा सम्भावना चाहिँ देखियो र हामीले 9 जना महिला दिदीबहिनीहरूलाई चाहिँ तालिम पनि दियौँ तालिम दिँदाखेरि तालिम 15 दिनको थियो उहाँहरूले त्यो स्किल लिनुभयो हुन त उहाँहरू सुरुमा चाहिँ सिलाइ कटाइमा इन्ट्रेस्टेड हुनुहुन्थ्यो तर सिलाइ कटाइका 3 महिना बेसिक तालिम दिँदाखेरि पनि उहाँहरूले आफ्नो प्रोफेसनल रूपमा चाहिँ जान सक्ने खालको चाहिँ सम्भावना नहुँदाखेरि 15 दिनको स्किल दिँदाखेरि र कमसेकम दिनमा 400-450 मतलब ब्याग बनाउन सक्ने भन्दाखेरि त एउटा ब्याग सिलाएको 50 पैसा हुँदाखेरि 250-250 रुपियाँ आउने भयो भनेपछि यो चाहिँ मतलब ठिक छ भन्ने आधारमा हामीले तालिम चाहिँ सुरु गऱ्यौँ भने के भने हिजो केही नगरेर मजाले खालि घरायसी काममा मात्रै मजाले अल्म लिएको मजाले दिदीबहिनीहरूले ल आफ्नो सिप सिकेर म केही गर्नुपर्छ भन्ने खालको जुन एउटा चाहिँ भावना चाहिँ उहाँहरूलाई मतलब विकास भयो त्यो चाहिँ एउटा उद्यमशीलताको चाहिँ पाटो छ त्यो त्यसलाई चाहिँ लघु उद्यम विकास कार्यक्रमले नै एउटा बाटो देखाएको भन्नुपर्छ
बेकाममा दिन बिताउनुभन्दा केही सिप सिक्नु कता हो कता राम्रो ग्रामीण भेकका महिलाले कागजी झोला बनाउने तालिम लिए लगत्तै गतिलो आर्जन नगरे पनि उनीहरूमा श्रम सिप र जीवनको मजबुत तन्तुको ज्ञान भएको छ
प्लास्टिकको प्रयोगले हुने बेफाइदा र यसलाई निरुत्साहित गर्न सुरु कागजको झोला बनाउने सिप बीच गजबको सम्बन्ध छ झोला बुनाई सिप सिकेका भुटानी शरणार्थी र झापा मरङका स्थानीय महिलाहरू आफ्नो सिपलाई विस्तार गर्ने उपायको खोजीमा छन् त्यसका लागि बजारको अध्ययन र प्रतिस्पर्धामा उत्रिने तयारीको चरण छ यतिखेर पोहोर कागजको झोला बनाउने सिप सिकेकी मोरङ शनिचरे एक अय्याबारीकी सोना तामाङका आत्मविश्वासी कुरा सुनौ
झोला तालिम बाहेक अरू तालिमहरू त दिनुभएको छैन मिसिन अब उहाँ सरहरूले चाहिँ समूहमा काम गर्नु तपाईँहरूको लागि यो मिसिन सधैँभरिको लागि दिनुहुन्छ भन्नुभयो अब मलाई चाहिँ त्यहाँ काम त्यो मिसिनमा काम गर्ने एकदम रहर लागेको थियो
आफूले केही न केही त जान्यो नि है
त्योभन्दा पहिलो मिसिनहरू अब चलाउनु छुनु जानेको थिएन अब मिसिनले तालिम दिएर अब मिसिनहरू गर्नु चलाउनु यताउति आफूले अब लुगाहरू फाटेको यसो सिलाउनु सक्ने भयो अलिकति आफूलाई हौसला अब यो कामले गरिखान्छु भनेर मिसिन कुदाउनु रहर लाग्ने अलिकति हौसला आएको थियो नि झोला त सजिलै लाग्यो झोला सजिलो स्टाइल उयो छ धेरै बुट्टाहरू होइन सिधा सिधा राम्रै छ साथीहरूले त्यो बुट्टाहरू पनि तालिम लियो तर मैले फर्स्टचोटि मिसिन चलाएकोले होला त्यो बुट्टाहरू मैले जान्नु सकेन झोला चाहिँ मैले मजाले सिलाएँ
अब गरिखान सकिन्छ नि झोला सिलाएर पनि
हजुर अहिले चाहिँ त्यो झोला बिक्री भयो भने त्यही काम गरेर खान्छु जस्तो मलाई लाग्छ। पहिला अब हामीले यो ठाउँमा कति यो शरणार्थीहरू हुँदाखेरि दाउरा बेचेर खान्थे, अहिले जङ्गलमा दाउरा पनि दिँदिनै छैन अनि शरणार्थीहरू पनि दिँदिनै छैन। अहिले अब अरू काम के गरौँ भने केही छैन, खेतीपाती अब अलिअलि घर मात्रै छन्, खेतीपाती छैन, त्यसैले गर्दाखेरि त्यो गरी खान्छु भनेर हौसला चाहिँ थियो, अब गर्नु इच्छा चाहिँ छ र अर्चि छ।
छोला सिलाउनु जान्नु कतिको गाह्रो काम हो?
सुरुमा चाहिँ त्यो मिसिन चलाउनु नआएको भए हो कि मलाई धेरै गाह्रो पर्यो। अरू अब साथीहरूले चाहिँ धेरै अलिअलि मिसिन अब छोएको चलाएको रहेछ, मैले चाहिँ नजानेर मिसले अब सुरुचोटि तालिम लिएकोले गर्दाखेरि मिसले मैले कतिचोटि मिस मैले जानेन भनेर गर्दै अनि मिसले समाउँदै अब खुट्टा हात खुट्टा पक्रेर नै अब मजाले सिकाउनु भयो। तल मिसिन उयो गर्ने ठाउँमा खुट्टाले चलाउने ठाउँमा उहाँको पनि खुट्टा राखेर यसरी यसरी कुदाउनु भनेर सिकाउनु भयो। उहाँले गर्दा मैले बल्ल बल्ल जाने। अब त आउँछ मलाई, अहिले त मैले अब मेरो यस्तो उद्रेको कपडाहरू पनि यस्तरी खुटाउँछु भन्ने मलाई त्यहाँ आउँछ। अहिले त मिसिन आएपछि मलाई पनि अलिकति भित्र मनमा धेरै गर्छु भन्ने हौसला भएको छ। अब साथीहरूले गर्दाखेरि आफूले पनि गर्नु पाएँ, ऊ अरू साथीहरूले भनौँ मिसिन घर घरमै लाने, अब कोही साथी समूहमा गर्ने पनि छ नगर्ने पनि छ। एकदम राम्रो नि, हामीले मिसिन चलाउनु कुदाउनु केही जानेको अब थिएन, छुँदैखेरि अब केही उयो जानेको थिएन, अब मिसले मजाले तालिम दिनुभयो अनि त्यही भएर राम्रो लाग्छ मलाई चाहिँ।
उहाँ हुनुहुन्थ्यो कागजको झोला बनाउने सिप सिकेकी मोरङ शनिचर एक अय्याबारीकी सोना तामाङ।
तपाईँ सुन्दै हुनुहुन्छ बल्दिन्दो भुटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बल्दिन्दो जीवनशैलीबारे छलफल गर्ने रेडियो कार्यक्रम समृद्धिको यात्रा। उज्यालो मल्टिमिडियाले तयार पारेको रेडियो कार्यक्रम समृद्धिको यात्रा हरेक शुक्रबार बेलुकी काठमाडौँ उपत्यकामा उज्यालो 90 नेटवर्क, झापामा एफएमएच ट्युन्स 96.8 मेचीनगर, कञ्चनजङ्घा एफएम 92.6 बिर्ता मोड र सप्तरङ्गी एफएम 101.6 दमक तथा सुनसरीको सप्तकोशी एफएम 90 मेगाहर्जबाट एकसाथ प्रसारण हुन्छ। कार्यक्रम समृद्धिको यात्रा इन्टरनेटमा www.unn.com.np प्रत्यक्ष र चाहेको बेलामा डाउनलोड गरेर पनि सुन्न सकिन्छ।
झापा र मोरङका भुटानी शरणार्थी शिविरभित्र र बाहिरका गाउँठाउँमा भइरहेका सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तन अनि उन्नतिको जानकारी दिएर तपाईँ यो कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। तपाईँका इमेल, पत्र तथा एसएमएसलाई हामी स्वागत गर्छौं।
चिठी लेख्न हाम्रो ठेगाना हो रेडियो कार्यक्रम समृद्धिको यात्रा, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, र हाम्रो इमेल ठेगाना हो info@unn.com.np।
मोबाइलबाट एसएमएस गर्न एसवाई टाइप गरी आफूलाई मन लागेको कुरा लेखेर 556 पनि पठाउन सकिन्छ।
भुटानी शरणार्थी शिविरभित्र र बाहिर भइरहेका परिवर्तन र कार्यक्रम सुनेपछि तपाईँको मनमा लागेका कुरा सुन्न हामी तपाईँका चिठी, इमेल र एसएमएसमा पर्खिरहनेछौं। आउँदो शुक्रबार बेलुकी 6:30 फेरि भेटौँला। आजको समृद्धिको यात्राबाट गोपाल गुरागाई, भीमसेन राजबाहक, शारदा देवकोटा, गोपाल गर्तौला र म श्रीधर पौडेल विदा माग्छौ। नमस्कार।